स्वागत छ फ्रिडम चौतारीको अर्को यो श्रृङ्खलामा। आज हामीसँग हुनुहुन्छ ग्लोबल कन्फरेन्स अन स्केलिङ अफ इनर्जी एक्सेस एन्ड फाइनान्सिङ इन लिस्ट डेभलप कन्ट्रिजमा सहभागी हुनलाई बेजिङमा पुग्नुभएका गौरी प्रधान, उहाँ चाहिँ मानव अधिकार अभियन्ता हुनुहुन्छ। त्यस्तै गरेर यो कन्फरेन्समा उहाँले एलडिसी वाच ग्रुपको चाहिँ रिप्रेजेन्ट गरेर आउनु भएको छ सहयोगले। म पनि यहाँ पार्टिसिपेट हुन आएँ यो फ्रिडम चौतारी पडकास्टमा। यहाँहरूले आज एउटा बेजिङमा गौरी प्रधानसँग गरेको कुराकानी म यो पडकास्टमा सुनाउँदैछु। समग्रमा देशले आज मानव अधिकारका क्षेत्रमा निकै प्रगति गरेको छ, तर बिचबिचमा केही यस्ता अप्ठ्यारा कुराहरू पनि आउने गरेका छ। गौरीजी, कस्तो खालको के अप्ठ्याराहरू अहिले यो इमर्जिङ इस्युको रूपमा अगाडि बढिरहेछ, तपाईँलाई कस्तो लागिरहेछ? देशको सामाजिक परिवेश, राजनीतिक परिवेश, त्यस्तै गरेर मानव अधिकारको क्षेत्रमा के कस्ता कामहरू भइरहेछ, के हुनु पर्ला जस्तो लाग्छ?
सबभन्दा पहिले त सजमानजी, देशबाट बाहिर आएर भिन्दै प्रकृतिको एउटा कार्यक्रममा हामी हाम्रो भेटघाट भयो, तर हामीले देशमा अहिले भइराखेका विषयवस्तुहरूमा पनि अनौपचारिक रूपमा छलफल गर्दै गर्दाखेरि आजको यो अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँले भन्नुभएको जस्तै देशमा एउटा राजनीतिक परिवर्तन भयो र त्यो राजनीतिक परिवर्तनले एउटा देशको संरचनात्मक परिवर्तनहरू पनि अगाडि गरेको छ र त्यसमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पछाडि संविधानको भावना अनुसार सोही प्रकृतिको नयाँ कानूनहरू त बनाउनु पर्छ नै। त्यसमा सबभन्दा पहिलो प्राथमिकता चाहिँ मौलिक हक अधिकार विषयकाहरूमा 16 कानूनहरू समय सीमाभित्र बनाउनु पर्ने थियो। सरकारले त्यसमा प्राथमिकता दियो, त्यो मलाई लाग्छ राम्रै काम गरेको जस्तो लाग्दछ। र पछाडि अन्य कानूनहरू पनि संविधानको भावना अनुसार चाहिँ व्यवस्था गर्नुपर्ने रहेको छ र त्यो भएकोले सरकारले विभिन्न कानुनहरू यहाँ त अब सयौँ कानुनहरू बनाउनु पर्ने हुन्छ र त्यसमध्येको अब चर्चामा रहेका 3 कानुनहरू अहिले छ मानव अधिकारसँग ग्याँसेका। एउटा मिडिया काउन्सिल सम्बन्धीका विषय भयो, अर्को राष्ट्रिय मानव अधिकार आयोगको 2068 ऐन छ त्यसलाई संशोधनको कुरा भयो, र तेस्रो चाहिँ सङ्घ संस्थाहरूको विषयमा नागरिक समाजसँग गाँसेका, गैर सरकारी सङ्घ संस्थासँग गाँसेका विषयवस्तुहरूमा। अब मलाई लागेको चाहिँ एउटा के हो भने यो 3 निकायहरू चाहिँ समाजका अभिन्न अङ्ग हुन् र एउटा त राज्यकै महत्त्वपूर्ण अङ्ग पनि हो। अब मिडिया पनि एकटा हिसाबबाट हामीले भन्दै आएको राज्यको चौथो अङ्ग नै हो र नागरिक समाजलाई पनि आजभोलि राज्यको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा हेर्ने चलन छ। तर यो 3 क्षेत्रहरू चाहिँ स्वार्थ तथा स्वतन्त्रताको सिद्धान्तमा चाहिँ गाँसेको छ त्यो, र तिनीहरू भनेकै के हो भने लोकतन्त्रको एउटा सबभन्दा महत्त्वपूर्ण कडीहरू हुन् त्यो, र देशमा लोकतन्त्र र गणतन्त्रको स्थापना गर्नको निम्ति ती 3 क्षेत्रहरूले असाध्यै ठुलो योगदान र भूमिका निर्वाह गरेको पनि छ। तर यो पछिल्लो चरणमा नयाँ ऐन बनाउने हिसाबबाट केहीका घटनाक्रमहरूलाई दृष्टिमा राखेर त्यो क्षेत्रहरूलाई नियन्त्रण गर्न खोजेको हो कि तिनीहरूको अधिकारहरूलाई संकीर्ण र सीमित बनाउन खोजेको हो कि भन्ने त्यो प्रभावहरू परेको छ, र त्यस्तै ड्राफ्टमा उल्लेख भएका कतिपय शब्दहरूले, कतिपय कुराहरूले त्यो कुरा इङ्गित पनि गर्दछ। अब मलाई लाग्दछ गणतन्त्रमा प्रवेश गरिसके पछाडि स्वतन्त्रताका विषयवस्तुहरू चाहिँ झन फराकिलो हुनुपर्ने हो, झन विस्तार हुनुपर्ने हो, र स्वतन्त्रता दिएर पनि तपाईँको यो क्षेत्रहरू चाहिँ स्व अनुशासनका क्षेत्रहरू पनि हुने हो, किनभने स्वायत्तता र स्वतन्त्रताको एउटा पक्ष भनेको उनीहरू आफैले ऐन कानुन नियमहरू बनाउँदछन् जुन कुरा देशको संविधान र कानुनलाई एउटा त्यसको प्रतिपक्षमा होइन कि त्यसलाई सघाउ पुर्याउने खालकै हुन्छ। मैले अघि नै यहाँलाई भने यो चाहिँ एउटा सेल्फ रेगुलेटरी बडी भन्छ नि, आत्म अनुशासनमा लाग्ने एउटा निकायहरू पनि हो। तर अब मलाई लागेको चाहिँ अब कुनै मिडियामा पनि हामीले सच्याउनु पर्ने कुराहरू त देख्दछौँ। मिडियाका क्षेत्रहरूमा कसैको मानवाधिकारको दृष्टिकोणले कुनै पनि व्यक्ति, समूह, समुदायको मर्यादामा असर पार्ने कामहरू गर्नु हुँदैन भन्ने जुन कुरा छ, त्यो विषयवस्तुहरू चाहिँ मिडिया आफैमा पनि उनीहरूको कोड अफ कन्डक्टहरू छन् र उनीहरू आफैका अन्तर्राष्ट्रिय राष्ट्रिय प्रावधानहरू पनि छन् र त्यही सिलसिलामा उनीहरूको स्वतन्त्रतालाई सम्मान गर्दाखेरि पनि मलाई लाग्छ मिडियालाई एउटा आत्मनियन्त्रित हिसाबबाट पनि अगाडि बढ्न सक्दछ र कुनै पनि संसारमा कडाभन्दा कडा कानुन ल्याएर चाहिँ लोकतन्त्र, स्वतन्त्रता लगायतका विषयवस्तुहरू चाहिँ नियन्त्रण गर्न खोजेर मलाई लाग्छ लोकतन्त्र सबल हुँदैन, गणतन्त्र सबल हुँदैन, र यो हामीले बुझ्नै पर्ने कुरा हो। राष्ट्रिय मानव अधिकार आयोगको सन्दर्भमा पनि नेपालको संवैधानिक आयोगहरूमा राष्ट्रिय मानव अधिकार आयोग चाहिँ छुट्टै चरित्रको संवैधानिक आयोग हो।
यसमा एउटा अहिले बजारमा चर्चा भइरहेछ भन्दाखेरि
हजुर
राष्ट्रिय मानव अधिकार आयोग एउटा छुट्टै राज्यको संवैधानिक अङ्ग हुँदाहुँदै पनि अब सरकारले चाहिँ सरकारको एउटा निकायको रूपमा चाहिँ यसलाई प्रस्तुत गर्न खोजेका छ भनेर यस्ता हल्लाहरू आइरहेछ। गौरजीले के कसरी हेर्नु भएको छ?
होइन, मलाई लाग्छ त्यो चर्चा हुनु स्वाभाविकै पनि छ। त्यो चर्चा हुनुको एउटा कारण चाहिँ राष्ट्रिय मानव अधिकार आयोगका आर्थिक मामला सम्बन्धी कुराहरू छ, मुद्दा मामिला सम्बन्धीका विषयवस्तुहरू छन्, कर्मचारी राख्ने व्यवस्थाहरूको सवालहरूमा छन्। र किन राष्ट्रिय मानव अधिकार स्वतन्त्र र स्वायत्त हुन्छ भन्दाखेरि यसका अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार चाहिँ यो सक्षम हुनु पर्यो, यो स्वतन्त्र हुनु पर्यो, यो स्वायत्त हुनु पर्यो, आर्थिक मामलामा पनि यसको स्वायत्त र स्वतन्त्र हैसियत हुनु पर्यो। किनभने सरकारले यसलाई आर्थिक हिसाबबाट नियन्त्रण गर्यो भने त उसको स्वायत्तता र स्वतन्त्रतामा असर पर्दछ। कर्मचारीमा नियन्त्रण गर्यो भने पनि त्यो कुराहरू उसको स्वायत्तता र स्वतन्त्रतामा असर पर्दछ। त्यसकारण राष्ट्रले बनाएको राज्यको जुन आधारभूत सिद्धान्तभित्र बसेर राज्यकै एउटा निकायभित्रको यो अनुगमन निकाय हो नि त। राज्यमा तिनवटा निकाय हुन्छ, एउटा नीति निर्माण सम्बन्धी, एउटा कार्यान्वयन सम्बन्धी, एउटा अनुगमन सम्बन्धी। र अनुगमन सम्बन्धीको निकाय चाहिँ किनभने राज्यलाई सघाउनकै निम्ति राज्यले यो गर्नुपर्ने यो गरेन है भनेर, अब त्योभन्दा कडा अनुगमन गर्ने त नागरिक समाजमा भइहाल्दछ नि। तर राष्ट्रिय मानव अधिकार आयोग चाहिँ त्यो हिसाबबाट चाहिँ कतिसम्म अधिकार दिएको छ भने कसैले राज्यभित्रकै व्यक्ति या सम्बन्धित सरकारवाला जिम्मेवार नागरिकहरू मानिसहरूले चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन चाहिँ पालना गरेन भने मानव अधिकारको हननकर्ताको रूपमा चाहिँ उसको नाम उल्लेख गर्न सकिन्छ समेत भनेर संविधानले अधिकार दिएको छ। र त्यो संविधानले दिएको अधिकारलाई संकीर्ण पार्न खोज्यो भने यो अरू संवैधानिक आयोग जस्तो होइन। राष्ट्रिय मानव अधिकार आयोग चाहिँ अन्तर्राष्ट्रिय सूचकाङ्कहरूको आधारमा ऊ चाहिँ क ख ग कुन श्रेणीमा पर्दछ भन्ने चाहिँ निर्णय हुन्छ। त्यो यदि अहिले क श्रेणीमा छौँ हामी, कुनै कथम कदाचित ख श्रेणीमा गयो भने त्यो राष्ट्रिय मानव अधिकार आयोगको होइन कि त्यो त्यो देशको सरकारले मानव अधिकारलाई हेर्ने दृष्टिकोण कसरी राखेको छ भने खमा जानु कमजोर भयो भनेको गमा जानु त छँदै छैन, मानव अधिकारै छैन भन्न खोजेको।
धेरै अगाडि पनि यस्तो होइन
त्यो त्यो यो बेला बेलामा यो समस्या परेको छ। मलाई लाग्छ राज्य सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई सुदृढ र सशक्तिकरण गर्यो भने राज्यलाई नै मानव अधिकारको संरक्षण र पालना गर्ने सन्दर्भमा चाहिँ सहयोग हुन्छ र त्यसमा अन्यथा लिन मिल्छ जस्तो मलाई लाग्दैन।
यो राष्ट्रिय मानव अधिकार आयोगले जुन कुराहरू गर्न खोजेको छ, जुन कुरा गर्नुपर्ने छ र संवैधानिक निकायको आधारमा राष्ट्रिय मानव अधिकार आयोगले गरिरहेको क्रियाकलापलाई त्यो सरकारलाई सहयोगीको रूपमै त जाने हो नि अगाडि, न उसलाई चाहिँ केही बन्देज गर्ने के त्यस्तो खालको छ? राम्रो कामको लागि
राज्यले बुझ्नुपर्ने कुरा हो, किनभने राज्यको कार्यक्षेत्रभन्दा बाहिर नागरिक क्षेत्र या अन्य आन्दोलनहरूले कहिलेकाहीँ आफ्नो अभियान चलाउँदाखेरि राज्यलाई असर पार्ने कामहरू पनि हुन सक्दछ, त्यो एउटा खालको कुरा हो। तर राष्ट्रिय मानव अधिकार आयोगले त संविधानको दायराभित्र बसेर नै राज्यलाई कुन कुन काम गर्दाखेरि तीनवटा शब्द हामी प्रयोग गर्दछौँ, सम्मान संरक्षण र पालना भन्छौँ, र त त्यो अन्तर्राष्ट्रिय रूपमा पनि सबै राष्ट्रिय मानव अधिकार आयोगहरूले अनुगमन गर्ने तिनै कुराहरू हुन्, र त्यसमा उसलाई स्वतन्त्रता र स्वायत्तता प्रदान गर्यो भने मलाई लाग्छ त्यो सरकारको चाहिँ अन्तर्राष्ट्रिय रूपमा चाहिँ प्रशंसा हुन्छ। अन्यथा मानव अधिकारलाई संकीर्ण बनाउन खोज्यो भन्ने सन्देश बाहिर गयो भने हामीले प्राप्त गरेको यत्रो गणतन्त्रको बारेमा जस्तो अब हिजो निरङ्कुश राजतन्त्रकै बेलामा पनि यो तल गर्न खोजेको थियो तर पनि धेरै मेहनतका साथ यसलाई जोगाइएको हो भने यसो नगर्दा राम्रो हुन्छ। र त्यहाँ केही प्राविधिक कुराहरू छन्, त्यो चाहिँ त्यो प्राविधिक कुराहरूमा चाहिँ कुन ठुलो तिमी ठुलो कि म ठुलो भन्ने हिसाबबाट पनि ऐनमा जस्तो विषय निर्माण गर्दाखेरि त्यसमा असर पार्ने कामहरू गर्नुहुन्छ जस्तो मलाई लाग्दैन। र राष्ट्रिय मानव अधिकार आयोग जति स्वतन्त्र स्वायत्त र सक्षम भयो मलाई लाग्छ सरकारलाई त्यतिकै सहयोग हुन्छ। र के घटनाक्रमहरू त्यस्तो सरकारलाई सशङ्कित हुने कुरा भएको छ भने त बोलाएर या राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर त्यसको बारेमा चाहिँ छलफल गर्न सकिन्छ, बहस गरेर एउटा निचोड निकाल्न सकिन्छ र त्यसका सम्भावनाहरू छन्। र अहिले पनि म त्यहाँ राष्ट्रिय मानव अधिकार आयोगमा काम गरिसकेको हैसियतले यो अहिले जुन विवाद आएको छ सरकार र राष्ट्रिय मानव अधिकार आयोगको बिचमा चाहिँ उनीहरू सँगै बसेर एउटा संवादको माध्यमबाट र टुङ्गोमा पुग्नु पर्दछ भनेर सल्लाह दिएको छु।
या त अब यो अहिले सरकारको सत्तासीन व्यक्तिहरूसँग पनि कहिलेकाहीँ तपाईँ नजिक देखिने व्यक्ति हुनुहुन्छ, ती व्यक्तित्वहरूबाट के त्यस्तो आभासहरू पाउनु भएको छ? तपाईँले त्यहाँ राज्य सत्ता अहिले चलाइरहेका व्यक्तिहरूसँग भेट्दाखेरि उहाँहरूको मनसाय के कस्तो छ जस्तो तपाईँलाई लागेको छ?
मसँग यो विषयमा उहाँहरूले त्यस्तो औपचारिक अनौपचारिक रूपमा छलफल गरेको छैन र कतिपय नागरिक समाजले गरेका अन्तर्क्रियाहरूमा भाग लिँदाखेरि र मैले आफैले पनि आफ्नो विचारले राष्ट्रिय मानवाधिकार आयोग र यो तिनवटा ऐनका विषयमा मैले अघि नै यहाँलाई निवेदन गरिसकेँ। यो स्वायत्तता र स्वतन्त्रताको आधारभूत सिद्धान्तमा अगाडि बढ्नुपर्ने भएकोले त्यसको मर्ममा आक्रमण नगर्न, त्यसको मर्ममा असर नपार्नको निम्ति सुझाव दिएको छु। अब मलाई एउटा के लाग्छ भने हाम्रो देशमा सामान्यतया तीन खालका मान्छेहरू छन्। एक खालको चाहिँ सरकारले जे ल्यायो ल्याएको छ त्यसलाई चाहिँ आँखा चिम्लेर समर्थन गर्ने र त्यही हो अब गर्नुपर्ने भन्ने खालको, त्यो हानिकारक छ, त्यस्तो कुरा होइन। सरकारले विभिन्न हिसाबबाट मेहनत गरेर ल्याए तापनि नागरिक र जनसाधारणसँग त्यसको अन्तर्क्रिया गर्यो भने त्यसका टिका टिप्पणीहरू हुनसक्छ, आलोचना हुनसक्दछ र त्यसलाई सच्याउनु पर्दछ। र अर्को पक्ष छ त्यो सरकारले ल्याएको कुनै पनि कुरा सबैको विरोध गर्नुपर्छ भन्ने कुरा, यो फरक खालको सरकार हो र यसले ल्याएको कुरामा कुनै राम्रो कुरा हुँदैन, यसलाई विरोध गर्नुपर्छ र कहाँतिर प्वाल परेको छ त्यसलाई हान्नुपर्छ भन्ने कुरा, उसले चाहिँ त्यो कमी मात्र खोजिरहेको हुन्छ। र अनफर्चुनेटली नेपालमा त्यो पङ्क्तिहरू चाहिँ कमजोर छ र सानो छ जसले चाहिँ त्यसको सकारात्मक पक्ष र नकारात्मक पक्षको बिचमा चाहिँ विश्लेषण गरेर सरकारले यो गर्नुपर्छ भनेर भन्नेहरू, तर तिनीहरूको बिचमा पनि सरकारको सुनवाई पुगेको जस्तो लाग्दैन। तिनीहरूको कुराहरू पनि सुन्न, ती विशेषज्ञ हुनसक्छ, ती स्वतन्त्र व्यक्तिहरू हुनसक्दछ र उनीहरूले दिएका सुझावहरू त राज्य सरकार जनताकै हितमा नै जान्छ नि, त्यस्तो कुराहरू पनि सुनेन भने चाहिँ मलाई लाग्छ त्यो हामी प्रतिक्रियात्मक रूपमा अगाडि बढ्दछौँ र पछाडि त्यो जनसङ्कटपूर्ण अवस्था हुन जान्छ। त्यो अब मैले अघि नै भने यो आँखा चिम्लेर समर्थन गर्ने पक्षलाई पनि त्यो त्यसले सरकार सही बाटोमा हिँडोस् भन्ने गर्दैन उसले, अब आँखा चिम्लेरै विरोध गर्नेको पनि एउटा आफ्नो स्वार्थहरू हुनसक्छ। तर यो क्रिटिकल म्यासेज भन्छ होइन, पत्रकारभित्र छ, मानवाधिकार समुदायभित्र छ, नागरिक समाज अन्य धेरै क्षेत्रहरूमा छन् त्यस्ताहरू, तिनीहरूले उठाएका कुराहरू चाहिँ सुन्नु पर्दछ। उनीहरू सरकारको पछि या राजशक्तिका पछाडि लागिराखेको हुँदैनन् र आफ्नो विचारहरू विभिन्न माध्यमहरूबाट व्यक्त गरिराखेका हुन्छन्। सरकारले, सरकारका सम्बन्धित व्यक्तिहरूले, तिनका सल्लाहकारहरूले, जसले जसले सरकारलाई सघाइराखेका छन्, कम्तीमा उहाँहरूले चाहिँ ती कुराहरू टिपेर सरकारको बिचमा चाहिँ ए पुर्याइदिनु पर्दछ र तिनीहरूलाई सुन्नु पर्दछ। त्यसो गर्यो भने अप्ठ्यारो र जोखिमबाट सरकार बच्न सक्दछ, होइन भने अब यो शक्तिले कहिलेकाहीँ मात लगाउँछ, त्यो बाटो सही होइन। र त्यसकारण क्रिटिकल म्यासेजहरूलाई सुन्ने बानी, त्यो एउटा प्रकृति र त्यसको प्रक्रियाहरूलाई चाहिँ हामी सरकारहरूले सम्मान गर्न थाल्यो भने लोकतन्त्र र गणतन्त्रका उपलब्धिहरू संस्थागत हुन सक्छ।
यहाँले त भन्नुभयो यो विशेष गरेर मानवाधिकार आयोगसँग सम्बन्धित र त्यसपछि आएर सामाजिक सङ्घ संस्था र नागरिक समाजले भोग्नु परेको अहिलेको परिस्थिति, त्यसपछि आएर अहिले मिडिया काउन्सिल भनेर जुन एउटा विधेयक, त्यो जुन चाहिँ प्रेस काउन्सिललाई विस्थापन गर्न ल्याइएको विधेयक छ, त्यसमा हामीले पछि यो दुईवटामा चाहिँ यो नागरिक समाज र मिडिया काउन्सिलको विधेयकमा चाहिँ हामी पछि कुराकानी गर्दै गरौँ। आज चाहिँ महत्त्वपूर्ण कुरा तपाईँले भन्नुभयो, यो नागरिकहरूले मानवाधिकारका कुराहरूमा कसरी सोच्न पर्छ, कसरी सोचिरहेछ र त्यो सरकारलाई चाहिँ एउटा आफू कुन ठाउँमा बसेर काम गर्दा राम्रो हुन्छ भनेर यहाँले सल्लाह दिनुभयो। अब नागरिक समाजका मान्छेहरू कसरी अगाडि बढ्नु पर्ला त?
लाग्छ यो हाम्रो समाज अहिले पनि सङ्क्रमणकालीन समाज हो। हिजोका द्वन्द्वको घाउहरू निको भइसकेका छैनन्। त्यो द्वन्द्वको विषय वस्तुहरू मात्र होइन, हामी सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणको प्रक्रियामा पनि एउटा सङ्क्रमणकालीन अवस्था रहिराखेको छ। र हाम्रो समाजमा मैले अघि नै यहाँलाई निवेदन गरेँ, यो समालोचनात्मक सोचहरू राख्ने कुराहरू, हरेक कुरालाई कुनै न कुनै त्यसका सकारात्मक पक्ष पनि छन्, त्यहाँ नकारात्मक पक्ष पनि हुनसक्छन् या राम्रा सकारात्मक पक्षहरू छन् भने जोसुकैले ल्याएको होस्, तर हामी कहाँ एउटा त्यो राजनीतिक विचारधारात्मक दृष्टिकोणबाट त्यो मान्छेले बोलेका कुराहरू पहिले त्यसको त्यो अनुहारले हेर्ने अनि त्यस पछाडि विश्लेषण गर्ने कुरा छ। विचारलाई, उसको कुराहरूलाई नभइकन यो मान्छे कतापट्टिको छ भन्ने हिसाबबाट, त्यो दुवैको पक्षबाट देख्दछु मैले मैले अघि नै भने अब हिजोका नागरिक समाजका कतिपय स्वतन्त्र रूपमा काम गरिराखेका पत्रकार हुनसक्छ, मानव अधिकारको क्षेत्र हुनसक्छ, अन्य कुराहरूमा पनि के हुन सक्छन् भने एउटा अब यो सरकार बलियो छ र यसको चाहिँ आलोचना गर्नु हुँदैन या यो बेलामा मैले पनि केही अवसरहरू पाउनु पर्दछ र त्यो अवसरहरूको निम्ति सरकारको विरोध गर्नु हुँदैन, आलोचना गर्नु हुँदैन भनेर यदि कोही मान्छे पुगे त्यो टुङ्गोमा पुगेको छ भने र वास्तवमा यो देशको स्वतन्त्र नागरिक समाजको हैसियत त्यहाँ समाप्त भएको हुन्छ, त्यो चाहिँ समाप्त भएको हुन्छ र त्यसले मानव अधिकारको समुन्नत विकासमा पनि असर पारेको हुन्छ। नागरिक समाजमा तपाईँ आइसके पछाडि त्यसलाई विश्लेषण गर्ने क्षमता र सरकारलाई सहयोग हुने कुराहरू पनि गर्ने, सरकारले गर्न नहुने कुराहरूको बारेमा पनि त्यसको बारेमा सचेत गराउन चाहिँ सक्नुपर्दछ। अब त्यो पाटोमा चाहिँ अब हिजोको दिन कस्तो थियो भने एउटा सत्ता परिवर्तनको कुरा, व्यवस्था परिवर्तनको कुरा, लोकतन्त्र स्थापनाका कुरा, गणतन्त्र स्थापनाका कुरा, सबै कुरालाई बिर्सेर भए पनि त्यो एक पक्ष एउटा दृष्टिकोणबाट अगाडि बढिराखेको भएकोले नागरिक समाज एक गठ भएर अगाडि बढिराखेको थियो र उनीहरूले पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निर्माणको निम्ति शान्तिको सङ्क्रमणको बेलामा द्वन्द्वलाई रूपान्तरण गर्नको निम्ति पनि ठुलो योगदान गरेको छ र अहिले चाहिँ विचारधारात्मक रूपमा राजनीतिक रूपमा चाहिँ कतै नागरिक समाज पनि विशृङ्खलित भएको हो कि भन्ने जुन कुराहरू अगाडि आइराखेको छ त्यो चाहिँ मलाई लाग्छ अरूभन्दा पनि नागरिक समाजको निम्ति ठुलो सङ्क्रमणको बेला हो यो। तपाईँले आफ्नो अस्तित्व कसरी जोगाउनुहुन्छ यदि तपाईँ नागरिक समाजको या पत्रकार भनौँ, मानवाधिकार कर्मी भनौँ, नागरिक समाजका अन्य सदस्यहरू नै भनौँ, हामी सबैका आफ्ना आस्थाहरू आफ्नो ठाउँमा हुन सक्दछन् तर राज्य व्यवस्था शक्ति सत्ता सरकारले सही गर्दाखेरि समर्थन गर्ने र गलत गर्दाखेरि विरोध गर्न सक्ने, त्यसलाई आलोचना गर्न सक्ने, तीव्र आलोचना गर्नुपर्ने अवस्थामा पनि तीव्र आलोचना गर्नुपर्ने र परिस्थिति अनुसार चाहिँ सडकमै पनि उभिन सक्ने त्यो वातावरण र त्यो कुरा भूमिका चाहिँ हामीले निर्वाह गर्न छोड्यौँ भने त्यहाँ चाहिँ चेतनाको अन्त्य हुन्छ, त्यो विवेकको अन्त्य हुन्छ होइन र त्यो चाहिँ हामी नागरिक समाजका सदस्यहरूलाई ठुलो चुनौतीको रूपमा अगाडि आएको छ तर अवसर पनि छ। यो बेलामा हिजोको जस्तो गरी एकैचोटि सडकमै उत्रिएर विरोधै गर्ने मात्र कुराहरू होइन, अहिले विभिन्न माध्यमबाट सरकारलाई दबाब दिन सकिन्छ, सुझाव दिन सकिन्छ, सहकार्य गर्न सकिन्छ र यी कार्यहरूमा चाहिँ अहिलेका नागरिक समाजले पनि स्वतन्त्र रूपमा तपाईँको आफ्नो आस्थालाई पर राखेर विभिन्न विचारमा आस्था भएका साथीहरू पनि एकै ठाउँमा बसेर हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साँचो अर्थमा कसरी संस्थागत गर्न सकिन्छ त, किनभने राजनीतिक पार्टीहरूको आफ्ना आफ्ना एजेन्डाहरू छन्, त्यहाँ शक्तिको खेलाहरू बेसी छ, अनेकन कहिलेकाहीँ उनीहरूले शक्तिको खेलाले गर्दाखेरि उनीहरूले को विवेकको आँखा खोलिराखेको हुँदैन तर सत्तामा नजानेहरू तर शक्ति र सत्ता र नागरिकको बिचमा जुन जसले साँघु को भूमिका खेल्दछ उनीहरूले विवेकपूर्ण कामहरू गरेर देखाउन सक्नुपर्दछ र गरिराखेका पनि छन्, थुप्रैले गरिराखेका पनि छन् र केही केही साथीहरूले पत्रकार साथीहरूले समय समय टिप्पणी गरेको देखिन्छ कि नागरिक समाज सुतेको हो कि अहिले भनेर। मलाई लाग्छ यो अहिले ठुलो बहस विश्लेषण छलफल र एकदमै गम्भीरताका साथ सोच्ने बेला हो, सडकमा उत्रिन पनि सकिन्छ नउत्रिन पनि सकिन्छ तर साँच्चै यो नागरिक समाजलाई अबको यसको बाटो कता कसरी चाहिँ लाने भन्ने हिसाबबाट छलफल र बहसहरू बिस्तारै सम्वादहरू सुरु भएको छ, मलाई लाग्छ त्यसले कुनै एउटा दृष्टिकोण दिन्छ कि जस्तो लाग्छ।
यहाँले जुन एउटा महत्त्वपूर्ण कुरा भन्नुभयो, सरकारले राम्रो काम गरेका छ भने त्यसलाई त सकेसम्म आत्मसात गरेर सहयोग गरेर अगाडि बढाउने र सरकारले केही नराम्रो कामहरू गर्दैछ त्यसमा चाहिँ आफू अलिकति वाचडग भएर चनाखो भएर त्यो कुरामा चाहिँ अलिकति सरकारलाई चाहिँ यसो नगर है भनेर औँला ठडाउन सक्ने एउटा नागरिक समाजका हरेक व्यक्ति जो चाहिँ कसैको केही आस्था होला कसैको केही आस्था होला त्यतातिर अगाडि बढ्नुपर्छ भन्ने यहाँले जुन भन्नुभयो र आज यो ग्लोबल कन्फरेन्स अन स्केलिङ अप इनर्जी एक्सेस एन्ड फाइनेन्स इन लिस्ट डेभलप कन्ट्रिज एलडिसिजको जुन कन्फरेन्स बेजिङ चाइनामा भइरहेको छ, अब यो हाम्रो कुराकानी सकिन साथ क्लोजिङ सेरोमनीमा तपाईँले एउटा केही एड्रेस गर्दै हुनुहुन्छ त्यसको लागि चाहिँ तपाईँलाई अग्रिम शुभकामना। आज एकदम मिठो कुराकानी भयो, यहाँले बाँकी कुरा केही भन्ने इच्छा छ भने केही भनिदिउँ।
मलाई मैले अघि नै भने यो सुनौलो अवसर जस्तै लाग्यो र यो मौकाको लागि धन्यवाद दिन चाहन्छु। मलाई लाग्छ देशमा पहिलोचोटि एउटा स्थायी सरकार निर्माण भएको जुन अवस्था छ त्यो एउटा ठुलो अवसर हो, त्यसकारण सरकारले बहुमत को एउटा अहममा होइन, सरकारले सबै पक्षहरूलाई समेटेर जो सरकार अगाडि बढ्न सक्दछ, मैले त भन्छु प्रतिपक्षलाई पनि समेटेर, किनभने राष्ट्रिय विकासका जति पनि एजेन्डाहरू छन् त्यो चाहिँ प्रतिपक्षले विरोध गर्न नसक्ने एजेन्डाहरू हुन् नि त्यो, होइन? हामी दीर्घकालीन योजनाहरू बनाइरहेछौँ, 25-25 वर्षको राष्ट्रिय विकास योजनाहरू बनाएका छौँ, त्यसमा सबैको सहयोग चाहिन्छ, त्यो एक्लै हिँड्छु भनेर हुँदैन। र त्यो परिस्थिति चाहिँ कहिले कतै त्यो सरकारले अलिकति यो विवेकपूर्ण ढङ्गले जुन हिसाबबाट अझै प्रस्तुत हुनुपर्ने हो त्यो कुरामा अलिक कमी कमजोरी भएको हो कि भन्ने चाहिँ आम नागरिकमा, सचेत नागरिकहरूमा त्यो इम्प्रेसन परेको छ। र त्यो मलाई पनि कतै त्यस्तो कुराहरू हो भने सच्याउनु पर्दछ सरकारले, र सरकारले हरेक हिजो यो परिस्थिति निर्माण गर्नको निम्ति योगदान दिने मान्छेहरूलाई बिर्सनु हुँदैन। यो कुनै एउटा पार्टी विशेषले, कुनै समूह विशेषले मात्र निर्माण गरेको अवस्था होइन, आम जनताको र नागरिक समाज र मानव अधिकार क्षेत्रको ठुलो योगदान छ, ठुलो ठुलो योगदान छ। किनभने हिजोको दिनमा राजाले निरङ्कुशतालाई थोपरीको बेलामा राजनैतिक पार्टीहरूले जनतालाई जागरुक गराउन खोज्दाखेरि मान्छेहरू सडकमा नआएको त हामीलाई थाहा छ नि, होइन? त्यस्तो बेलामा नागरिक समाज र मानव अधिकार रक्षकहरूले ठुलो भूमिका निर्वाह गरेर, यो लोकतान्त्रिक दलहरू हुन्, यिनीहरूले गल्ती गरेका हुन् तर पनि लोकतन्त्रभन्दा ठुलो कुरा त केही पनि छैन, यिनीहरूलाई सघाउनुपर्छ भनेर सघाएर यो अवस्था ल्याएको हो। यो गुणलाई बिर्सनु हुन्न जस्तो मलाई लाग्छ।
अहिले यहाँहरूले सुन्नुभयो हाम्रो फ्रिडम चौतारी पडकास्टमा गौरी प्रधानजीका अभिव्यक्तिहरू। ग्लोबल कन्फरेन्स अन स्केलिङ अप इनर्जी एक्सेस एन्ड फाइनेन्स इन लिस्ट डेभलप कन्ट्रिज एलडिसिजको जुन कन्फरेन्स बेजिङ चाइनामा भइरहेको छ, र उहाँले अब एकछिनमा उहाँ जानुहुन्छ र एउटा आफ्नो क्लोजिङ रिमार्क्स उहाँले के दिनुहुन्छ त्यो पनि हामी यो पडकास्ट मार्फत नै एक टुक्रा सुनौँ।
As we have also talked quite a bit about involvement of all stakeholders, I would like now to give the floor to Mr. Gauri Pradhan, who is the global coordinator of LDC Watch.
Thank you very much, excellencies, ladies and gentlemen. This is my prime pleasure to be a part of this very important global conference. I represent here the LDC Watch. LDC Watch is a global CSOs platform, LDC countries, particularly focusing on the 8 priority goals of the Standard Plan of Actions that we've been closely working with UN, OHR, LLS, the SDG Goal 2030 Agenda. And one of the major main goal, goal number 7, that we discussed quite a lot during last 2 days, particularly focusing on to accelerating energy access and the finance to the least developed countries. Well, this is a wonderful opportunities that we have got it, and to discuss about so many experiences and examples that been working in the ground level. I thank you, UNOHR, LLS, because in order to arrive this point, UNOHR, LLS has invested quite a lot through the national process, regional process, and now we are in the global process. And the outcomes of this global conference, which we are going to be to adopt very soon, will contribute quite a lot in order to influence the major global decisions that has been dedicated for the dignity and the development of the least developed countries. Well, actually, we are quite aware about the energy crisis and energy constraint in the less developed countries, and so many data has been put forward, and we discuss that how to overcome this very situation. I'm very glad that in last 2 days, some of the best practices and success stories from Nepal, Mali, Zambia, Myanmar, Senegal, which was shared here, actually they also give us some sort of the hope, a light of hope that something is moving, and the people in the ground level, those who are in crisis of energy, they are getting some sort of access in a way. And in future, I think because of the lack of the energy, people in the ground level, people are working and living in the most difficult circumstances, have been facing so many problems of right to education for their children and right to health and empowerment process. I'm so glad to learn that, and so many projects that has been presented here, their process, their methodologies and models, they have ensured that they are going to contribute for the public utilities also and the social development of those communities, so that energy is just not only a power, it is a power to help support and empower the people who are in crisis.
आज विशेष अवसरमा गौरी प्रधानसँग कुराकानी गर्न पायौँ. 2019 मे 31 तारिकको दिन हामीले यो कुराकानी गरेका छौँ. म सहजमान श्रेष्ठलाई पनि यो फ्रिडम चौतारी पडकास्टबाट बिदा दिनुहोस्. धन्यवाद.